رزقِ حلال دے مجھے اے میرے کبریا، دیتا ہوں تجھ کو آستا تیرے حبیب کا۔
الحمدللہ رب العالمین والصلاة والسلام علی سید المرسلین، اما بعد، فاعوذ باللہ من الشیطان الرجیم، بسم اللہ الرحمن الرحیم۔ الصلاۃ والسلام علیک یا رسول اللہ،
الصلاۃ والسلام علیک یا رسول
اللہ، وعلی آلک و اصحابک یا حبیب اللہ،
وعلی آلک و اصحابک یا حبیب
اللہ، الصلاۃ والسلام علیک یا نبی اللہ،
الصلاۃ والسلام علیک یا نبی اللہ،
وعلی آلک و اصحابک یا نور اللہ،
وعلی آلک و اصحابک یا نور اللہ۔
میرے پیارے محترم اسلامی بھائیوں اور مدنی چینل کے ناظرین، الحمدللہ ایک بار پھر ہم اپنے سلسلے احکام تجارت میں آپ سب کو مرحبا کہتے ہیں۔ الحمدللہ اس سلسلے میں ہم تجارت کے مختلف شعبوں پر کلام کرتے ہیں اور قرآن و حدیث کی روشنی میں رہنمائی لیتے ہیں۔ آج بھی ہمارا سلسلہ ایک بہت یونیک انوکھے موضوع پر ہے، میری مراد پراپرٹی کے بزنس سے متعلق ہے۔ اسٹیٹ ایجنٹ مارکیٹ جو ہے، ریئل اسٹیٹ مارکیٹ، اس کے بارے میں ہم سوالات اور جوابات اپنے سلسلے میں شامل کریں گے۔ حسب معمول پہلے ہم درود پاک کی فضیلت پر مشتمل ایک حدیث پاک سنیں گے۔ کعبے کے بدر الدجا، طیبہ کے شمس الدحا، دافعِ جملہ بلا، شافعِ یوم جزا۔ صلی اللہ تعالیٰ علیہ وسلم کا فرمان عالی شان ہے کہ تم اپنی مجلسوں کو مجھ پر درود پاک پڑھ کر آراستہ کیا کرو کہ تمہارا مجھ پر درود پاک پڑھنا کل بروز قیامت تمہارے لیے نور ہوگا۔ صلو علی الحبیب صلی اللہ تعالی علی محمد صلی اللہ علیہ وسلم۔ آج بھی ریئل اسٹیٹ کے کچھ اسلامی بھائی ہمارے ساتھ موجود ہیں، اسٹیٹ ایجنٹس ہیں، ان سے بھی کچھ سوالات لیں گے، ریئل اسٹیٹ مارکیٹ میں بھی جائیں گے اور وہاں ویڈیو سوالات کے ذریعے اسلامی بھائی ہمارے ساتھ اس سلسلے میں شامل ہوں گے۔ مگر اب آپ ہمارے سلسلے کا فارمیٹ جان چکے ہیں کہ پہلے ہم اپنے سلسلے کا آغاز قرآن پاک سے کچھ رہنمائی حاصل کرتے ہیں، ایک ٹاپک ہمارے دارالفتا کے اسلامی بھائی ہمیں سناتے ہیں، اور پھر اس کے بعد ہم ایک جنرل سوال کرتے ہیں اور پھر اپنے سلسلے کے موضوع کی طرف چلتے ہیں۔ حضور، آج ہمارے لیے قرآن پاک سے آپ کیا رہنمائی لے کر آئے ہیں؟
الحمدللہ رب العالمین والصلاة والسلام علی سید الانبیاء والمرسلین، اما بعد، فاعوذ باللہ من الشیطان الرجیم، بسم اللہ الرحمن الرحیم۔ قرآن کریم فرقان حمید نے معاملات یعنی لین دین کے حوالے سے دو چیزوں کی بطور خاص تاکید کی ہے۔ ایک یہ ہے کہ اپنے لین دین کے معاملات میں دستاویزات تیار کی جائیں، لکھت پڑھت کے ساتھ کام کیا جائے،
ٹھیک ہے،
اور دوسری چیز یہ ہے کہ جو قول و اقرار، جو ٹرمز اینڈ کنڈیشنز پر معاہدہ ہو اس کی پاسداری کی جائے۔
ماشاءاللہ،
اب ہمارے معاشرے کے اندر ان دونوں ہی پہلوؤں کے اندر کافی کمی اور خرابیاں پائی جاتی ہیں۔ خاص طور پر ابھی جو دو چیزیں ہیں، ان دونوں میں سے ایک چیز ایسی ہے جسے ہمارے معاشرے میں معیوب سمجھا جاتا ہے کہ جناب اس نے ایک معاہدہ کیا، ایک قرضہ دینے کا ایک وقت بیان کیا، کسی چیز کا وعدہ کیا، اس پر پورا نہیں اتر رہا۔ مارکیٹ میں بھی ایسا شخص جو ہے آہستہ آہستہ اپنا اثر کھو دیتا ہے اور لوگ اس پر اعتماد نہیں کرتے۔ لیکن جو دوسری چیز ہے، لکھت پڑھت والا معاملہ، اس کی طرف کم لوگوں کی توجہ ہے۔ بعض محسوس نہیں کرتے توجہ کرنا، مثلا یار اپنے اعتماد کا آدمی ہے، اپنی گیدرنگ کا آدمی ہے، کیا ان سے لکھت پڑھت،
آپ کی زبان ہی کافی ہے۔
جی جی،
ٹھیک ہے،
ایک تو یہ معاملہ ہے۔ بعض لوگ قصدن لکھت پڑھت نہیں کرتے، ان کا مقصود ہوتا ہے دھوکے میں رکھنا، چیٹنگ کرنا، اور یہ بڑی ایک لمبی فیلڈ ہے۔ اب بہت سارے لوگ یہ کرتے ہیں، لکھتے تو ہیں لیکن وہ سارے ٹرمز اینڈ کنڈیشنز انگریزی زبان میں لکھیں گے اور انتہائی چھوٹے حروف کے ساتھ۔ بیس یوں اداروں کے اندر یہی ہوتا ہے، سارے ایڈورٹائزنگ اردو میں کریں گے، ایک سے ایک جو ہے وہ جملہ لے کر آئیں گے جس سے بندہ جو ہے موٹیویٹ ہوتا ہے، لیکن ٹرمز اینڈ کنڈیشن انگریزی میں لکھیں گے،
صحیح،
تاکہ جو ہے وہ پڑھ ہی نہ سکے کوئی۔ پھر بعض ایسی اسکیمیں ہوتی ہیں اسی پراپرٹی کی لائن میں، انتہائی بہام ہوتا ہے، پتہ ہی نہیں ہوتا کلائنٹ کو کہ جناب آگے کیا ہونا ہے، کس مرحلے پر کون سے ہائیڈن چارجز میرے اوپر آئیں گے، کیا کیا رقمیں دینی پڑیں گی۔ تو یہ وہ پہلو ہے کہ قرآن کریم فرقان حمید کی تعلیمات کے خلاف ہے۔ قرآن کریم فرقان حمید کی سب سے جو طویل آیت ہے اسے آیت مدینہ کہا جاتا ہے۔ اس میں اللہ رب العزت نے لین دین کے معاملات میں لکھت پڑھت اور دستاویزات تیار کرنے کی تاکید کی ہے۔ اللہ تبارک و تعالیٰ ارشاد فرماتا ہے، اے ایمان والو، جب تم ایک مدت تک کسی دین کا لین دین کرو تو اسے لکھ لو، اور جو لکھے وہ انصاف والا ہو، معتمد شخص ہو، جو معاہدہ ہوا ہے وہ وہی لکھے۔ پھر آگے جا کے اور بھی اسی آیت کے اندر تفصیل بیان ہو رہی ہے کہ کسی کو گواہ بھی بنا لو۔ تو معاملات جو ہیں، لین دین کے جو مسائل ہیں، چونکہ اس کے اندر نفسہ نفسی بہت زیادہ ہے، پھر بہت سارے معاملات ایسے ہوتے ہیں جو طویل المیاد ہوتے ہیں، 5 سال تک معاملہ چلنا ہے، قسطیں ادا ہونی ہیں، 5 سال کے اندر مختلف جو ہے مارکیٹوں میں اتار چڑھاؤ آتا ہے، بندے کی نیتیں خراب ہو جاتی ہیں، پھر آگے جا کے تنازع ہوتا ہے کہ یہ نہیں، یہ ہمارے درمیان طے ہوا تھا۔ تو لکھت پڑھت کا معاملہ ان تمام اعتبار سے ایک فطرتی طور پر بھی ضروری ہے۔ اب جو دوسرا پہلو ہے کہ جو معاملات کیے، جو قول و اقرار کیا، جو ٹرمز اینڈ کنڈیشنز پر معاہدہ ہوا، جبکہ وہ جائز ہوں، تو پھر انہیں پورا کرنا بھی ضروری ہے۔ یہ دوسرا پہلو ہے جس کی قرآن مجید فقان حمید نے تاکید بیان کی۔ سورۃ المائدہ میں ارشاد ہوتا ہے، یا ایھا الذین آمنوا اوفوا بالعقود، اے ایمان والو، اپنے قول کو پورا کرو۔ تفسیر در منصور میں اس آیت کے تشریح میں لکھا گیا کہ جو عقود ہیں وہ 5 طرح کے ہیں، انسانی معاہدات جو ہیں وہ 5 طرح کے ہوتے ہیں۔ پہلا ہے عقدۃ الایمان، یعنی جب بندہ اسلام میں داخل ہوتا ہے یا پیدا مسلمان ہوا ہے تو عمر بھر اس عہد پر قائم رہنا ہے۔ دوسرا ہے عقدۃ النکاح، نکاح کرنے کے بعد ایک نئی زندگی شروع ہوتی ہے، مرد کے بیوی پر اور بیوی کے مرد پر حقوق شروع ہو جاتے ہیں، انہیں پورا کرنا، یہ بھی ایک معاہدہ ہے۔ تیسرا ہے عقدۃ البیع، خرید و فروخت اور لین دین کے حوالے سے ہونے والے معاہدے۔ چوتھا جو معاہدہ ہے وہ ہے عقدۃ العہد، کسی ادارے کو جوائن کرتے وقت کوئی عہد کرتا ہے تو یہ پورا کرنا۔ پانچواں جو ہے وہ ہے عقدۃ الحلف، یعنی جب بندہ کوئی قسم اٹھاتا ہے تو وہ بھی ایک قسم کا عہد ہے۔ تو یہ آیت ان پانچوں قسم کے معاہدوں کو شامل ہے۔ اور آپ دیکھتے ہوں گے کہ اگر ہمارے ہاں، ہمارے معاشرے میں، ہماری مارکیٹوں میں، خاص طور پر اس ریئل اسٹیٹ کے کام میں، اگر کسی چیز کی سب سے زیادہ کمی ہے تو وہ اپنے قول پر پورا اترنے کی کمی ہے، وقت پر ادائیگی، جو چیزیں طے ہوئی ہیں اسی طریقے سے دینا۔ آپ نے دیکھا ہوگا کس طریقے سے لوگ غریبی کا خون چوستے ہیں، فلیٹ بیچتے وقت ظاہر کرتے ہیں کہ جناب اس کے اندر اتنے اسکوائر فٹ ہے، اس یہ مٹیریل ہم لگائیں گے، یہ چیزیں لگائیں گے، یہ گراؤنڈ، یہ مسجد، یہ پارک۔ جب لاؤنج ہو کر سامنے آتا پروجیکٹ، پتہ چلتا ہے کچھ بھی نہیں۔ تو یہ ہے اپنے قول کی پابندی نہ کرنا، یہ ایک بہت بڑا گناہ ہے، اور بہت صورتوں میں تو حقوق العباد کے تلف کرنے کا بھی باعث ہے۔ تو یہ ہے قرآنی تعلیمات کا وہ حصہ جو اللہ تبارک و تعالیٰ نے قرآن مجید فقان حمید میں لین دین کے حوالے سے بیان کیا ہے۔
حضور، الحمدللہ قرآن پاک سے آپ نے ہماری رہنمائی فرمائی، تو یہ ارشاد فرمائے کہ کچھ لوگوں کو دیکھا گیا کہ وہ اپنے مکانات تک بیچ ڈالتے ہیں، اور مکانات بیچنے کے بعد وہ رقم جو ہے وہ کسی کاروبار یا کہیں انویسٹمنٹ کرتے ہیں، ایسے لوگوں کے بارے میں کیا شریعت کہتی ہے؟
دیکھیے، اس سوال کا جواب دینے سے پہلے ایک تمہیدی گفتگو کروں گا میں۔ مکان جو ہے انسانی ضرورت ہے،
ٹھیک ہے،
اور انسان اپنی ضروریات کا محتاج ہے۔ اگر اسے اس کی ضروریات نہیں ملیں گی تو اس کی تکالیف میں اضافہ ہوگا۔ تو اس ضمن میں احادیث طیبہ نے یہ رہنمائی کی ہے کہ انسان کو چاہیے کہ اپنی ضرورت کو تھامے رکھے، اسے بیچ کر اس کے پیسے کو کاروبار میں نہ لگائے۔ یہ کتاب ہے میرے سامنے جو 9ویں صدی ہجری کے علامہ یوسف بن حسن مقدسی دمشقی رحمۃ اللہ تعالیٰ علیہ نے لکھی ہے، جو کہ حملی عالم ہے۔ اس کا نام ہے الاختیار فی بیع العقار۔ اس کا موضوع ہی یہ ہے کہ جو شخص اپنی پراپرٹی بیچ کر اس کے ذریعے کاروبار کرتا ہے تو اس کا ایک کاروبار کرنا کیسا؟ ویسے تو جائز ہے، لیکن احادیث طیبہ کی روشنی میں ایسے کام میں برکت نہیں ہوتی۔ علامہ مقدسی رحمۃ اللہ تعالیٰ علیہ لکھتے ہیں کہ امام بخاری نے تاریخ میں اور امام بیہقی نے اپنی کتاب میں یہ حدیث درج کی، ان النبی صلی اللہ علیہ وسلم قال من باع دارن لم یشتری مکانہ دارن لم یبارک لہو، کہ جس آدمی نے کوئی مکان یا گھر بیچا اور اس کو بیچ کر اس کے بدلے مکان اور گھر نہیں خریدا بلکہ وہ رقم انویسٹ میں لگا دی، تو حدیث میں فرمایا گیا کہ اس کے اس کام میں برکت نہیں ہوتی۔ اس حدیث کی شرح علامہ عبد الرؤف مناوی رحمۃ اللہ تعالیٰ علیہ نے بھی کی، فیض القدیر جو کہ جامع الصغیر امام سیوطی رحمۃ اللہ تعالیٰ علیہ کی کتاب کی شرح ہے اور بہت بڑے عاشق رسول ہیں اور ان کے کلام میں جا بجا چاشنی اور عشق رسول کی بہاریں نظر آتی ہیں، یہ بھی یہ لکھتے ہیں کہ اصل میں پراپرٹی کو بیچ دینا اور اس کو انویسٹ میں لگا دینا یہ فطری جو تدبیر ہے اس کے خلاف ہے۔ فطری تدبیر یہ ہے کہ انسان اپنی ضروریات سے چمٹا رہے، وابستہ رہے، اور ضروریات کو فروخت کرنے کے بعد اس پیسے کو انویسٹ میں لگانے سے برکت نہیں ہوتی، حدیث میں فرمایا گیا ہے۔ بعض چیزیں ایسی ہوتی ہیں کہ جو اگرچہ کہ ہمارے سمجھ میں نہ آئیں لیکن احادیث میں بیان کی گئی ہیں، اس کا نتیجہ ضرور نکلنا ہے۔ علامہ مقدسی رحمۃ اللہ تعالیٰ علیہ نے بہت سارے واقعات اور تجربات بھی بیان کیے کہ ہم نے خود، یہ فرماتے ہیں ہم نے خود دیکھا ہے کہ 100 روپے میں برکت نہیں ہوتی۔ یہ تو اس سارے گفتگو کا ایک پہلو تھا، یہاں ایک دوسرا پہلو بھی ہے، وہ یہ ہے کہ ہمارے زمانے میں بہت سارے لوگ پراپرٹی کے کام میں اس قدر منہمک ہو گئے ہیں کہ انہوں نے انسانی جو ضرورتیں ہیں اس کو بالائے طاق رکھتے ہوئے صرف اسے اپنے پیسے کا کھیل بنا لیا ہے۔ تو یہ پلاٹوں کی خرید و فروخت جائز، بروکری جائز، بلڈنگز بنانا جائز، لیکن آپ یہ دیکھیے کہ ایک طرف تو غریب آدمی ہے جو بڑی مشکل سے جمع پونجی جوڑتا ہے اور کچھ پیسے جمع کرتا ہے، پتہ چلتا ہے کہ جناب پراپرٹی کی قیمت آسمان سے باتیں کر رہی ہے، اور وہ اس انسانی ضرورت کی چیز کو مہنگے سے مہنگا کرتے چلے جا رہے ہیں۔ ان کو بھی درس عبرت حاصل کرنا چاہیے کہ یہ انسان کی وہ ضرورت ہے جسے بنیادی ضرورت قرار دیا گیا ہے، کہ اس میں اتنی مارکیٹنگ نہ کریں کہ یہ آسمان سے باتیں کرنے لگے۔
صحیح فرما رہے حضور، اور ایسا ہی ہوا کہ پچھلے دنوں ہمارے ملک میں بھی اور بیرون ملک میں بھی جو اسلامی بھائی تھے انہوں نے پراپرٹی میں اتنا انویسٹمنٹ کیا، ایک سٹے کی سی کیفیت بنی، مارکیٹ اوپر لے گئے اور پھر جب مارکیٹ نیچے آئی تو کئی لوگوں کا دیوالیہ نکل گیا اور وہ مقروض ہو گئے۔ تو واقعی حدیث پاک آپ نے صحیح فرمایا کہ میرے آقا نے جو فرمایا وہ حق ہے، تو ہمیں اعتدال کا راستہ اپنانا چاہیے اور اللہ کی رضا پر راضی رہنا چاہیے اور اتنی زیادہ لالچ نہیں کرنی چاہیے، اور جو کام ہمارے لیے برکت والا ہے اس کو تھامے رکھنا چاہیے۔ جزاک اللہ حضور۔ اب چلتے ہیں ہمارے جو اسلامی بھائی ہمارے ساتھ آج مہمان ہیں، ان کا تعارف بھی لیتے ہیں اور پھر انشاءاللہ ان کے سوالات بھی اور ریئل اسٹیٹ مارکیٹ کے سوالات بھی اپنے سلسلے میں شامل کریں گے۔ السلام علیکم ورحمۃ اللہ وبرکاتہ۔
وعلیکم السلام ورحمۃ اللہ وبرکاتہ۔
حضور آپ کا نام؟
عبد القادر عطاری۔
عبد القادر بھائی آپ کیا کاروبار کرتے ہیں؟
ریئل اسٹیٹ سے وابستگی ہے۔
اچھا ماشاء اللہ، ریئل اسٹیٹ ایجنسی آپ کی ہے؟
جی
ماشاء اللہ۔ حضور السلام علیکم ورحمۃ
اللہ۔ وعلیکم السلام ورحمۃ اللہ وبرکاتہ۔
حضور آپ کا نام؟
نوید موتی کا نام۔
نوید بھائی آپ کا کیا کاروبار ہے؟
ریئل اسٹیٹ کا کام ہے۔
ماشاءاللہ، تو دونوں ریئل اسٹیٹ ایجنٹس بھی ہمارے ساتھ موجود ہیں، ان کی اپنی ریئل اسٹیٹ ایجنسی بھی ہے، ان سے بھی کچھ سوالات لیں گے، لیکن پہلے چلتے ہیں مارکیٹ اور دیکھتے ہیں کہ مارکیٹ میں موجود ہمارے اسلامی بھائی ہمارے لیے کیا سوال لے کر موجود ہیں۔ صلوا علی الحبیب صلی اللہ تعالی علی محمد صلی اللہ علیہ وسلم۔
السلام علیکم ورحمۃ اللہ وبرکاتہ۔
وعلیکم السلام ورحمۃ اللہ وبرکاتہ۔
جی جناب، آپ کون سا سوال کریں گے ہمارے احکام تجارت میں؟
سر میرا سلام یہ ہے کہ بعض اوقات ریئل اسٹیٹ میں بہت سے بروکر ڈائریکٹ چیز بیچ کے پلاٹ کا پوچھتے ہیں کہ آیا ان کے پاس ڈائریکٹ ہوتا نہیں ہے، تو اس کے بارے میں پوچھنا، آیا وہ شرعی اعتبار سے جائز ہے یا نہیں؟
ہمارے اسلام بھائی کے سوال کی میں وضاحت کرنا چاہوں گا کچھ، اور یہ فرمانا چاہ رہے ہیں کہ بعض اوقات ایسا ہوتا ہے کہ کوئی جو بروکر ہے وہ یہ بائر کو کہتا ہے کہ جو سیلر ہے بیچنے والا پراپرٹی کو وہ میرے ڈائریکٹ کانٹیکٹ میں ہے، جبکہ حقیقتاً ایسا ہوتا نہیں ہے۔ اس بروکر کا تعلق کسی اور بروکر سے ہوتا ہے اور اس بروکر کے پاس جو ہے وہ سیلر موجود ہوتا ہے، لیکن یہ بائر کو یہ دھوکہ دے رہے ہوتے ہیں کہ جی میرے پاس سیلر ڈائریکٹلی میرے کانٹیکٹ کے اندر ہے۔ تو اس طرح سے کسی کو بائر کو دھوکہ دے کر اس طرح سے پراپرٹی سیل کرنا، اس کے حوالے سے شرعی رہنمائی فرمائیے۔
جی حضور آپ نے سوال سنا، کیا کہیں گے اس بارے میں کہ کہا جاتا ہے ब्रोकर्स हमारे जो होते हैं जबान कहते हैं पार्टी हमारी डायरेक्ट है, हालांकि डायरेक्ट नहीं होती, बीच में कोई ब्रोकर होता है।
अल्हम्दुलिल्लाह रब्बिल आलमीन वस्सलातु वस्सलामु अला सय्यिदिल अंबिया वल मुरसलीन। सवाल में जो कंडीशन बयान की गई है कि हकीकत में सेलर उसके रबते में नहीं होता, एक ब्रोकर रबते में होता है लेकिन वो आगे पार्टी को बताते हुए ये कहता है कि एक सेलर मेरे रबते में है, तो इस तरह के अल्फाज कहना ये झूठ गलत बयानी और ख़रीदार के साथ एक किस्म का धोखा है,
ठीक है,
और धोखा देना मुसलमान की शान नहीं है, तो इसलिए इस तरह के काम नहीं करने चाहिए, वाज़े तौर पे बात बयान करनी चाहिए,
ठीक है। और सच में ही बरकत है, सच्ची बात करेंगे तो इंशाल्लाह उसमें बरकत भी मिलेगी। तो यकीनन स्टेट एजेंट्स इस्लामी भाई, अगर ऐसी आदत है तो उससे तौबा कीजिए और आइंदा ना करना चाहिए कि अगर ना बताएं कि हमारी डायरेक्ट पार्टी से डील है, बता दें कि हमारे सामने भी ब्रोकर है, या कोई ऐसा जुमला इस्तेमाल कर लिया जाए जिसमें आप झूठ ना कहें। आइए एक और रिकॉर्डेड सवाल अपने सिलसिले में जो वीडियो सवाल है वो शामिल करते हैं। सल्लु अलल हबीब सल्लल्लाहु तआला अला मुहम्मद सल्लल्लाहु अलैहि वसल्लम।
अस्सलामु अलैकुम व रहमतुल्लाहि व बरकातुहु।
वालेकुम सलाम व रहमतुल्लाहि व बरकातुहु।
जी प्यारे इस्लाम भाई, अहकाम तिजारत के जरिए कौन सा शरीयत का हुक्म मालूम करना चाहेंगे आप?
मेरा एक सवाल है कि हमारे बिजनेस में कभी कभार ऐसा होता है कि दो पार्टियों के दरमियान एजेंट बीच में होता है, और कभी कभार ऐसा होता है कि दोनों तरफ एजेंट्स होते हैं और उनके दरमियान भी एक एजेंट होता है। अगर दोनों तरफ पार्टियां उसकी नहीं हैं और दोनों तरफ एजेंट हैं और बीच में वो कोई काम करता है अगर एजेंट, तो वो उसको जो बीच में डिफरेंस होता है उसको कवरिंग का नाम देता है, तो वो कवरिंग जो है वो उसका कमीशन भी होती है और उसका हक भी होता है। तो मुफ्ती साहब से मेरा क्वेश्चन ये है कि वो जो अपना कवरिंग रखता है तो वो कितना जायज है या नाजायज है, मतलब वो अपना जायज अगर बीच में एक हक रखता है कमीशन के तौर पे, तो वो कवरिंग उसके लिए जायज है या नाजायज? अस्सलाम वालेकुम।
मतलब आपके कहने का मतलब ये है कि अगर दो ब्रोकर्स हैं, एक जो है वो सेल वाली पार्टी को ला रहा है और एक प्रॉपर्टी की जो है परचेज वाली पार्टी को ला रहा है, बीच में एक ऐसा ब्रोकर है जो इन दोनों ब्रोकर्स का आपस में रब्ता करवा देता है, और वो जो बीच वाला ब्रोकर है ये कुछ अपना कमीशन चार्ज करता है, कवरिंग जिसको मार्केट में कहा जाता है, और ये जो बीच वाला ब्रोकर है इसके लिए कवरिंग चार्ज करना, कुछ पैसे कमीशन के नाम पे रखना, ये जायज है या नहीं, यही पूछना चाह रहे हैं आप? ऐसा हमारे इस्लाम भाई की रहनुमाई फरमाइएगा।
हुजूर आपने सवाल सुना, और सवाल में ऐसा वाकई होता है कि बाज़ों का दो ब्रोकर्स को बुलाने के लिए किसी तीसरे को भी किरदार अदा करना पड़ता है और उसको जो रकम दी जाती है, नॉर्मली इसमें दो सूरतें बनती हैं। एक तो ये होता है कि पार्टी से नेट में डील मिलती है कि भाई ये 1 करोड़ रुपए की डील है, 1 करोड़ रुपए का सौदा है, आप आगे कितने में भी बेचें, तो फिर वो ब्रोकर जब अगर आगे 1 करोड़ 3 लाख में पार्टी को बेच रहे हैं तो ये तीनों ब्रोकर वो लाख लाख रुपए या जो भी आपस में अंडरस्टूड होता है उसको डिवाइड कर लेते हैं। दूसरी सूरत ये होती है कि नॉर्मली उसमें ब्रोकरी जो मिलती है दोनों ब्रोकर्स को, वो तय ये कर लेते हैं कि तीसरे को हम इतना दे देंगे, और बाज़ औक़ात ये भी होता है कि जो तीसरा ब्रोकर होता है उसको पूरी ब्रोकरी का हिस्सा नहीं मिलता बल्कि कुछ बीच का हिस्सा दे दिया जाता है कि ठीक है चूंकि आपने हमें मिला दिया है तो कुछ आपको हम इसमें से दे रहे हैं। तो इस हवाले से क्या इरशाद फरमाएंगे?
बिस्मिल्लाहिर्रहमानिर्रहीम। देखिए जो ब्रोकर्स होते हैं जिन्हें दलाल या अरबी में सिमसार कहते हैं, उनका ये काम होता है कि वो अपनी पार्टी की तरफ से नुमाइंदगी करते हुए उनके लिए काम करें,
ठीक है।
अब एक शख्स है उसे मकान खरीदना है, उसे उस जांच नहीं है, उससे मार्केट का नहीं पता कौन बेचने वाला है, खासतौर पर बड़े शहरों के अंदर ब्रोकर्स के रबते होते हैं, ब्रोकर के पास आता है तो या तो ब्रोकर के पास वो पार्टी आई होती है जो बेचना चाहती है तो एक ही ब्रोकर दोनों को मिलवा देता है,
ठीक है।
ये सूरत नहीं होती तो ये ब्रोकर भी किसी और ब्रोकर के पास जाता है जिसके पास बेचने वाली पार्टी आई होती है। बसा औकात और बड़े शहरों में खासतौर पर चूँकि ताल्लुकात बहुत कम होते हैं आपस के, करोड़ों लोग रहते हैं,
लोग भी काफ़ी ज़्यादा हैं, मार्केटें भी बहुत बड़ी बड़ी हैं,
तो फिर दोनों ब्रोकर बैठे होते हैं, एक के पास जो है वो बेचने वाली पार्टी है, मकान खरीदने को नहीं मिल रहा, दूसरा ब्रोकर उसके पास मकान है, खरीदार नहीं मिल रहा, एक तीसरा ब्रोकर है जो बेचने वाले पार्टी के ब्रोकर और खरीदने वाले पार्टी के ब्रोकर दोनों को जानता है,
ठीक।
तो यहाँ मामला असल ये है कि कवायद फिक ये कहते हैं कि एक ब्रोकर को उस वक्त उजरत लेने का हक हासिल है जब वो दौड़ धूप करे, कोशिश करे, अपना वक्त सर्व करे, सरमाया भी सर्व करे, तब जाकर वो ये कमीशन ले सकता है,
ठीक है।
जिस तरीके से वो दो ब्रोकर पार्टी को मिलाने के लिए फ़ोन करते हैं, दफ्तर खोलकर बैठे हुए हैं, उनके मामलात निपटाते हैं, मीटिंग्स करवाते हैं, यहाँ तक के बास तो कागजात बनवाने के भी पाबंद होते हैं, इस तरह उनकी उजरत लेना जायज़ है। तो अगर जो बीच का ब्रोकर है वो भी दौड़ धूप करता है, कोशिश करता है, फ़ोन सर्फ करता है, मीटिंग्स करवाता है, तो उसे भी ब्रोकरी लेना जायज़ है। लेकिन यहाँ दो बातें होनी सामने रखी जाएँ अपनी वजाहत की थोड़ी सी, कि उस बीच वाले को कमीशन किस तरह मिलेगी और कौन देगा,
सही,
इसका फैसला होना चाहिए। नंबर एक किस तरह मिलेगी और नंबर दो ये कि कौन देगा। तो मेरा ये ख्याल है कि बीच वाले ब्रोकर जो असल पार्टियां हैं उन तक इसकी रसाई नहीं होती,
नहीं।
तो ये दरअसल काम कर रहा है इन दोनों ब्रोकर्स के लिए,
सही है।
तो ये तो तय हो गया कि इसे ये दो ब्रोकर ही पैसे देंगे। अब ये तय करने की जरूरत होनी चाहिए काम करने से पहले कि कितना दिया जाएगा,
तय हो जाए,
ये तय होना चाहिए,
ठीक है,
ताकि आगे जो है वो नजा का बायस ना बने। तो इस तमाम सूरत हाल में बीच के ब्रोकर की भी गुंजाइश बनती है, इसका ब्रोकर लेना भी जायज है।
हमारे साथ चूंकि रियल एस्टेट के इस्लाम भाई मौजूद हैं तो वीडियो सवाल के साथ साथ हम इनसे भी सवाल लेते हैं। तो हुजूर आज आप कुछ सवाल करना चाहें अपनी मार्केट की नुमाइंदगी करते हुए?
हाँ, बस यही मैं पूछना चाह रहा हूँ आपसे कि अगर कुछ कोई जैसे एक हमारा कोई सेलर है वो कहता है कि अगर कोई 90 लाख रुपए का हमें ये प्लॉट बेचना है और हम आगे जो हम अपने किसी बायर को अट्रैक्ट करने के लिए बोलते हैं तो उसको बोलते हैं 95 लाख यानी 95 लाख में हमें बेचना है, तो 5 लाख बढ़ा के बोलना ये कैसा?
अगर ये ब्रोकर बायर से 95 लाख रुपए इसलिए कह रहा है कि बायर पैसे कम कराते हैं, जब कम कराएगा तो बिल आखिर 90 तक सौदा हो ही जाएगा जो सेलर की डिमांड भी है, ठीक। तो अगर इसलिए वो 90 के बजाय 95 लाख कहता है तो इसका ये 95 लाख कहना ये दुरुस्त है। और दूसरी सूरत इसकी ये है कि अगर ये 95 लाख इसलिए कह रहा है कि 95 में 94 में 93 में जितने में भी सौदा हो जाए तो ये सेलर को 90 लाख ही बताएगा कि आपकी प्रॉपर्टी 90 लाख में सेल हुई है, और ऊपर जो 2-3 लाख 5 लाख जितना भी ऊपर आया है जिसको टॉप कहते हैं तो ये ब्रोकर खुद रख लेगा और सेलर को खबर भी नहीं होने देगा कि मैंने आपकी ये प्रॉपर्टी 95 लाख 94 लाख में बेची है,
ठीक।
तो इस तरह ये इसका बेचना जायज़ नहीं है। इस सूरत में जो 2-3-4 लाख जितना भी इसको टॉप मिलेगा ये सेलर ही का हक है, इसलिए कि ये ब्रोकर एक वकील है और वकील की तमाम तर जिम्मेदारी वो दयानतदारी पर मुश्तमिल है। इसको किसी भी मामले में अपने मुवक्किल की के साथ खयानत का इख्तियार नहीं है, ये बिल्कुल अमानतदारी के साथ सौदा करेगा। और चूंकि प्रॉपर्टी मालिक की है, सेलर की है, उसकी चीज़ जितने में भी बिकेगी तो उसका जितना भी सामान होगा वो सब का सब मालिक को ही दिया जाएगा। ये मालिक से जो इसकी कमीशन है सिर्फ वही लेने का हक रखता है। ये 90 लाख से ऊपर जो जितने भी लाख होंगे ये इसके लिए लेना जायज़ नहीं, ये इसके लिए अकले हराम है, माले हराम है, तो इसका लेना दुरुस्त नहीं होगा। एक तीसरी सूरत इसकी ये मुमकिन है, ऐसा भी आमतौर पर होता है कि सेलर हजरात ब्रोकर से कहते हैं कि ये प्रॉपर्टी 90 लाख में आपने बेचनी है और इस पर जो कमीशन 2% आपका है वो तो आपको मिलेगा ही, अब इसके ऊपर जितने भी मजीद रेट आप बढ़ा सकते हैं तो वो आपका हक है, आप 91, 92, 93, 95 लाख में जितने में भी बेच दें तो 90 लाख आप मुझे दे दीजिएगा, इस पे जो कमीशन है वो बकायदा आपको मिलेगी, इसके ऊपर जितना भी आप इजाफा करके बेचेंगे वो सब आपका होगा। तो ये तरीका भी जायज़ है।
पहला हुजूर जो आपने जवाज़ की सूरत इरशाद फरमाई ना कि वहाँ इसलिए 95 कह रहा है कि वो कुछ कम करवाएगा, लेकिन अगर उसमें ये जुमले उसने कहे कि ये मेरा जो सेलर है वो 95 बोल रहा है आपको मैं 95 में दूंगा, तो यहाँ तो झूठ हो जाएगा।
ये झूठ होगा कि उसने 95 कहा है,
ये कह दे कि आपको 95 तक मैं दूंगा,
95 में
ये आपको मिलेगी,
मिलेगी 95 तक आपको मिल सकती है, तो इस तरह के जुमले कह सकते,
ठीक है, ये ना कहे कि उस सेलर ने जो 95 कहा है, वरना तो फिर झूठ,
वरना फिर झूठ।
उम्मीद है कि आपको आपके सवाल की सूरत हो, डिफाइन जवाब मिल गया अल्हम्दुलिल्लाह। अब चले इंशाल्लाह मार्केट चलते हैं और एक वीडियो सवाल अपने सिलसिले में शामिल करते हैं। सल्लल्लाहु अलैहि हबीब सल्लल्लाहु तआला अला मुहम्मद सल्लल्लाहु अलैहि वसल्लम।
अस्सलाम वालेकुम व रहमतुल्लाहि व बरकातहू।
वालेकुम अस्सलाम व रहमतुल्लाहि व बरकातहू।
जी प्यारे इस्लाम भाई, अहकाम-ए-तिजारत के जरिए आप शरीयत का कौन सा हुक्म मालूम करना चाहेंगे अपनी बिजनेस के बारे में?
मैं ये मालूम करना चाह रहा हूँ कि हमारे साथ बाद दफा ऐसी कंडीशन होती है कि हम एक कोई सौदा करवाते हैं और सौदा एंड तक पहुँच जाता है, एंड रजिस्ट्री के टाइम पे जब उसको पोजीशन मिलने वाली होती है या यूँ समझ लें उसके नाम ट्रांसफ़र होने वाला होता है, सौदा कोई ना कोई ऐसी मसला आ जाता है कि या तो उनके आपस में कोई झगड़ा हो गया या कोई भी ऐसा डिस्प्यूट हो गया या कोई पेपर में मसला आ गया, उस वजह से सौदा कैंसिल हो जाता है। अब क्योंकि हम तो पूरी उसमें वर्किंग कर चुके होते हैं, हर तरह से अपने जितना भी टाइम है वो लगा चुके होते हैं, लेकिन जाहिर सी बात सौदा कैंसिल होने पे बहुत से लोग ये कि अच्छे जो लोग होते हैं वो कमीशन दे भी देते हैं और कुछ कहते हैं कि भाई सौदा ही नहीं हुआ तो कमीशन किस बात का। अब मैं ये मालूम करना चाहता हूँ कि जो हमें कोई कमीशन दे देता है इस सौदे में कि सौदा तो हुआ नहीं है कम्प्लीट, अंडर सो कैंसिल हो चुका सौदा, तो कमीशन लेना हमारे लिए जायज है या नहीं है, या जो हमें इस मेहनताने पे कमीशन नहीं दे रहा है उसका ना देना सही है या नहीं है।
अच्छा, मार्केट की प्रैक्टिस क्या है, क्या यानी जो ब्रोकर होते हैं इस सूरत हाल के अंदर अपना कमीशन क्लेम करते हैं या नहीं करते?
देखें, अमूमन जो ये होता है कि क्लेम तो करता है, जैसी बात वो मेहनत की है उसने, वो कहता भाई हमें तो हमारा तो सारा मेहनत लग गई इस पे, जो भी टाइम लगना था जो भी कुछ होना था वो हुआ है इस पे, लेकिन जाहिर सी बात है फोर्स नहीं कर सकता, वो ज़्यादा फोर्स कर नहीं सकता क्योंकि सौदा कंप्लीट नहीं हुआ है। अब मेरा दो तरफा सवाल है आपसे, एक तो ये कि क्या मेरे लिए वो उस पे कमीशन लेना जायज है, क्योंकि कुछ लोग दे भी देते हैं जाइए कि हाँ चलो हमने वर्किंग की है इतनी मेहनत की है तो कुछ ना कुछ दे देते हैं, पूरी नहीं देते, 25% दे देते हैं, लेकिन बहुत से लोग देते ही नहीं है, आया वो जो देते हैं वो मेरे लिए लेना जायज है या नहीं है। दूसरा उनकी तरफ से कि जो मुझे नहीं दे रहे हैं उनका ना देना मुनासिब है या नहीं है, कि जैसे मैंने तो मेहनत की है पूरी और वो मुकर जाते हैं कि भाई कमीशन किस बात का, तो वो उनके लिए सही है।
माशाल्लाह, दोनों डबल पॉइंट ऑफ व्यू से हमारे इस्लाम भाई ने सवाल पूछा है, ऐसा हमारे इस्लाम भाई की जरा रहनुमाई फरमाइएगा।
हुजूर, सवाल आपने सुना और इससे मिलता जुलता सवाल पिछले सिलसिले में था, लेकिन उन्होंने बड़ा ब्रीफ क्वेश्चन किया है और दो तरफा सवाल किया है, क्या इरशाद फरमाएंगे इस बारे में?
देखिए, इस मामले की दो से तीन सूरतें हैं। एक सूरत तो ये है कि सौदा हुआ ही नहीं, मीटिंग्स हुई, बार्गेनिंग भी हुई, मामला तय पाने की तरफ भी गए, लेकिन सौदा डन होने से पहले दोनों अलग हो गए, यूं कहिए कि कैंसिल हो गया मामला। जो ब्रोकर की मेहनत है वो भी पानी में चली गई, क्योंकि हमारे उर्फ में ब्रोकर का जो असल काम है वो है पार्टियों को मिलवाकर सौदे को डन की तरफ ले जाना, अंजाम की तरफ ले जाना।
सही।
उसी वक्त वो अपनी उजरत का मुस्तहिक होता है। इससे पहले तो उसकी मिसाल उस दुकानदार की तरह है जो सुबह आता है, लाइट जलाता है, मुलाजिम उसके पास होता है, सुबह शाम तक खड़ा रहता है, कोई बिक्री नहीं होती, इसकी भी तो मेहनत गई है ना। तो चूंकि इसका ये अमल कोशिश में शामिल है, कोशिश करेगा तो आगे बढ़ेगा, तो ब्रोकर भी ये नहीं है कि हर मर्तबा कोशिश करे और कामयाबी हासिल
हो। सही।
तो अगर वो सौदा नहीं हो सका तो उसे किसी किस्म की ब्रोकरी का इस्तेहकाक नहीं है।
ठीक है।
दूसरी सूरत ये है कि उसने पार्टी को मिलवा दिया और उन्होंने खरीद फरोख्त कर ली, इजाब कबूल हो गया, सौदा डन हो गया। अब आगे किसी मरहले पर वो सौदा कैंसिल करते हैं, ख़ास तौर पर हमारे यहाँ बयाना जब्ती की जो सूरतें हैं ये बे हो जाने के बाद होती हैं। तो अब यहाँ दो सूरतें बनेंगी। पहली सूरत तो ये है कि बाज़ ब्रोकर सिर्फ इतना काम करते हैं कि पार्टियों को मिलवा दिया।
ठीक है।
जैसा कि किराए के माहदों में होता है, पार्टियों को मिलवाने के बाद उनका काम ख़त्म हो जाता है। खरीदो फरोख्त की भी ऐसी सूरतें होंगी कि सौदा डन करवाने के बाद उनका काम खत्म।
ठीक।
अगर पहले से अंडरस्टूड था कि अब इनका काम खत्म, तो वो अपनी पूरी ब्रोकरी के हकदार होंगे और मांगना भी उनके लिए जायज होगा और ना देना जुल्म और उनकी उजरत का रोकना होगा। लेकिन बाद सूरतों में ये होता है कि ब्रोकर का काम सिर्फ यही खत्म नहीं हुआ होता, बल्कि उसे कागजात बनवाने होते हैं, उसे ट्रांसफर करवाने होते हैं, बहुत सारे काम होते हैं, इंडस्ट्रियल जो प्लांट होते हैं उनके अंदर इलेक्ट्रिसिटी वगैरह बहुत सारे काम होते हैं, वो जो बकिया काम थे वो तो रह गए।
सही।
तो अब सवाल ये खड़ा हुआ कि इन्होंने जो सौदा कैंसिल किया है, क्या जो ब्रोकर है उसे बिल्कुल ही उजरत नहीं मिलेगी, या मिलेगी तो कितनी मिलेगी? तो देखिए, इसने अपने काम का एक हिस्सा अंजाम दे दिया है,
ठीक है,
अगर चूंकि वो काम पूरा नहीं कर सका। मिसाल के तौर पर एक मजदूर ला के रखा गया और इससे कहा गया कि तुमने ये दीवार यहाँ से वहाँ तक बनाई है, बनानी है। उसने एक दिन काम किया और वहाँ तक तो नहीं बना सका, लेकिन आधी दीवार उसने बनाई, तो जितनी बनाई है उतनी उजरत का तो वो मुस्तहिक होगा, उसने वो काम किया है जो मतलूब था।
सही।
तो यहाँ ये देखा जाएगा कि मार्केट के अंदर अगर सौदा कैंसिल हो जाए डन होने के बाद, तो इसने जो मेहनत की है, बस अवकात महीनों पर मुहित होती है, कई कई मीटिंग्स होती हैं, बहुत ज़्यादा खर्चा इसने किया होता है, वक्त सर्फ किया होता है, तो इस किस्म का काम करने पर उसे कितनी उजरत मिल सकती है, पूरी नहीं मिलनी चले कितनी मिल सकती है, तो वो उजरत उसे दी जाए, और उसका भी ये हक है कि वो उसका मुतालबा कर सकता है। और जो पार्टियां हैं उन्होंने तो अपनी मर्जी का इस्तेमाल करते हुए सौदा कैंसिल कर दिया, लेकिन ब्रोकर का उन्हें ज़रूर ख्याल रखना चाहिए क्योंकि उसने मेहनत की है।
इसमें एक और सवाल ये भी था कि अगर किसी पार्टी ने हमें सौदा कैंसिल होने के बावजूद ब्रोकरेज दे दी, तो अब हमारा वो लेना जायज़ है?
देखिए, वो पार्टी दे रही है तो बिल्कुल लेना जायज़ है।
ठीक है, ठीक है, माशाल्लाह, और बहुत अच्छे अंदाज में आपने ब्रीफ किया, और वाकई अगर ब्रोकर ने मेहनत की है तो उसका हक उसे देना चाहिए। एक और वीडियो सवाल अपने सिलसिले में शामिल करते हैं, चलते हैं मार्केट और देखते हैं हमारे लिए क्या सवाल है। सल्लु अलल हबीब सल्लल्लाहु तआला अला मुहम्मद सल्लल्लाहु अलैहि वसल्लम।
अस्सलामु अलैकुम व रहमतुल्लाहि व बरकातुहू।
वालेकुम सलाम व रहमतुल्लाहि व बरकातुहू। सवाल मेरा यह है, स्टेट एजेंसी के मुतालिक है कि कभी कोई एजेंट हमें बायर या सेलर से मिलवाता है, तो उस सिलसिले में हमें एक दफ़ा कमीशन देनी चाहिए कि यह सिलसिला बार बार, मतलब दूसरी दफ़ा भी अगर अगर हमारे उसी बायर या सेलर से मुलाकात होती है तो उसको दोबारा कमीशन देनी हमें हम पर लाजिम है ये नहीं है, इसके लिए हमें बताया जाए कि क्या करना चाहिए?
जी, हमारे इस्लाम भाई ये सवाल करना चाह रहे हैं कि कभी कोई ऐसा होता है कि कोई शख्स किसी ऐसी पार्टी से हमारा कॉन्टैक्ट करवा देता है कि जिससे मुस्तकबिल में एक से ज़्यादा डीलिंग्स होती हैं, तो क्या पहली दफ़ा कॉन्टैक्ट कराने पर इसे कमीशन दिया जाए, या जब जब उस पार्टी से हमारी डीलिंग होगी फ्यूचर में तो हमें जो मिलाने वाला शख्स है उसको कमीशन देना पड़ेगा?
जी हुजूर, सवाल आपने सुना, क्या इरशाद फरमाते हैं इस बारे में?
इस बारे में हुक्म शरा यह है कि ब्रोकर सिर्फ पहली मर्तबा ब्रोकरी लेगा।
सही।
अब वो पार्टी डायरेक्ट अगर हो जाती है दूसरी पार्टी से और बाद में कई मर्तबा वो आपस में डील करते हैं, तो अगली डीलिंग्स में इस ब्रोकर का हक नहीं होगा।
ठीक।
इसने जो मेहनत की थी अव्वलन वो पहली मर्तबा डील के दौरान की थी, दो पार्टियां मिला दी, उस वक्त जो मेहनत की थी उसका ये इवज ब्रोकरी की सूरत में ले सकता है, लेकिन बाद में वो पार्टियां आपस में अब कॉन्टेक्ट करती हैं, दरमियान में ब्रोकर को लाती नहीं है, तो इसलिए इस ब्रोकर का दरमियान में आइंदा डीलिंग्स में कोई हक नहीं होगा।
सही। एक और सवाल अपने सिलसिले में शामिल करते हैं, आइए मार्केट चलते हैं और देखते हैं हमारे लिए क्या सवाल है। सल्लु अलल हबीब सल्लल्लाहु तआला अला मुहम्मद सल्लल्लाहु अलैहि वसल्लम।
अस्सलामु अलैकुम व रहमतुल्लाह।
वालेकुम अस्सलाम।
सो डू यू हैव एनी क्वेरी रिगार्डिंग योर बिजनेस, रियल एस्टेट बिजनेस?
माय क्वेश्चन इज रिगार्डिंग द बैंकिंग, लाइक हाउ वी डील विद द कमर्शियल एंड इस्लामिक बैंकिंग। डज इट वी देयर इज एनीथिंग द शरिया से दैट वी कैन डील विद द इस्लामिक बैंक और कमर्शियल बैंक, वी कैन डू सेल परचेज एंड ऑल द ट्रांजैक्शन विद देम, इट्स अलाउ इन आवर शरिया टू डू दैट?
You mean that sometimes you conduct a deal, you do a deal on the behalf of the commercial bank, and at other times you also do this on the behalf of the Islamic banks. Okay, you want to know that it is permissible in Sharia or not, whether whether you can earn by this means your commission
as well. Sometime like a banker come to us and they say they want that place on the rent, so can we go ahead with the transaction and help them to acquire the premises for them? And same thing goes with the Islamic bank, because people say there is no difference between commercial and Islamic bank.
Thank you. Jazakallahu khairan wa ahsan al jaza. हमारे इस्लाम भाई ये कहना चाह रहे हैं कि कभी कभी ऐसा होता है कि हमें अपने जो कोर्स ऑफ बिजनेस है, बिजनेस के दौरान रियल एस्टेट जो ये काम करते हैं इस दौरान, कभी कमर्शियल बैंक्स के बिहाफ पर हमें उनके लिए प्रॉपर्टी परचेज करनी पड़ती है, या उनकी प्रॉपर्टी को सेल करना पड़ता है, या उनके लिए रेंट पे लेनी पड़ती है, या उनकी प्रॉपर्टी रेंट पे देनी पड़ती है। तो क्या शरण ये जायज़ है, दुरुस्त है या नहीं? और ये कि कभी कभी इस्लामिक बैंक्स जो हैं, जिन इस्लामिक बैंकिंग के नाम पर जो चल रहे हैं, इनके लिए भी ये सारे काम करने पड़ते हैं, तो क्या इस्लामिक बैंकिंग के लिए इस तरह के ट्रांजैक्शंस करना, काम करना, ये दुरुस्त होगा या नहीं? आई साहब हमारे इस्लामी भाई की जरा रहनुमाई फरमाइएगा।
जी हुजूर, सवाल आपने सुना कि बैंक बाज़ोकात अपने लिए प्रॉपर्टी खरीदने के लिए ब्रोकर्स को कहता है या रेंट आउट करने के लिए कहता है कि मुझे रेंट की कोई चीज़ दिला दें, या बाज़ोकात बैंक के पास या इंश्योरेंस कंपनीज वगैरह के पास नीलामी की सूरत में या करकी जिसको गालिबन उर्दू में कहते हैं उसकी सूरत में कोई प्रॉपर्टी आ जाती है तो फिर वो उसको बेचने के लिए कहते हैं, तो इन तमाम चीज़ों की ब्रोकरी करना कैसा है?
पहले तो मैं ये एक कॉन्सेप्ट क्लियर करूँ कि कन्वेंशनल जो बैंकिंग है वो तो डिपेंड करती है इंटरेस्ट पर, नो डाउट, लेकिन जो इस्लामी बैंकिंग का एक तस्वूर आया है, हमारा ओपिनियन इसमें यह है जो ट्रेन है ये ट्रैक पर है, अपनी मंजिल तक नहीं पहुंची,
ठीक है,
रिसर्च प्रोसेस में है और फिक्हे हनफी के अतबार से अभी इसमें काफ़ी इम्प्रूवमेंट होना बाकी है,
ठीक है,
हम इससे इत्तेफाक नहीं करते,
ठीक है।
अब रही ये बात कि बैंक के साथ प्रॉपर्टी की खरीदो फरोख्त करना या करवाना या रेंट पर देना, इसकी क्या शरी हैसियत है? तो बैंक दरअसल एक इदारा है और इस तरह के इदारे बड़ी बड़ी बिल्डिंग्स खरीदते हैं और काम करते हैं, जिस तरीके से इंश्योरेंस कंपनियां होती हैं वही बिल्डिंग्स के ज़रिए काम करती हैं, तो इनके साथ खरीदो फरोख्त तो जायज़ है, इसमें कोई शक नहीं है, लेकिन वो जो मुआवजा और रकम दे रहे हैं पार्टी को उसका लेना उस वक्त जायज़ है जब तक कि आपको ये यकीनी तौर पर पता ना हो कि ये इसमें सूद शामिल है,
ठीक है,
यानी उस रकम का सूदी होने का अगर यकीन है कामिल है
सही,
तो आप उसको नहीं ले सकते,
ठीक
है, हलाल रकम ही वसूल करेंगे, लेकिन आम तौर पर बैंकों में जो पैसा पड़ा होता है वो सब होता है, लोगों का जो जमा करदा पैसा है वो हलाल पैसा है,
ठीक है।
अब बैंक ने कहीं से सूद लिया तो जो लिया वो नोट भी मिक्स हो जाते हैं,
ठीक है,
तो ये आमतौर पर ऐसा नहीं होता होगा कि जो पैसे आए वो बी आई नहीं आ गए, उसको यकीन है, वो देख रहा था कि इस नंबर के नोट जो आए हैं वो सूद की मद में आए और बैंक ने पार्टी को दे दिए,
सही,
खरीदो फरोख्त जायज, और जब तक ये यकीन ना हो कि ये जो पैसा मुझे दिया गया ये सूद ही की मद में है
सही,
ये ले लेना जायज,
ठीक है।
दूसरी सूरत ये है कि बैंक को रेंट पर देना
सही,
जिसमें वो खुद बैंक ही खोलेगी,
जी जी,
तो इस हवाले से जो मुफ्ता बिही कौल है आला हज़रत इमाम अहले सुन्नत रज़ी अल्लाह ताला अन्हु ने जो फतावा रज़िया शरीफ में बयान किया, उसकी रूह से इंसान किसी को मकान किराए पर देता है या दुकान किराए पर देता है तो वहाँ दरअसल मकसूद होता है मकान में सकूनत मुहैया करना और दुकान वगैरह के अंदर किसी को उसके इस्तेमाल की इजाज़त बात करना,
ठीक है।
अब वो उसके अंदर क्या करता है मकान के अंदर, मिसाल के तौर पर आपने एक काफिर को किराए पर मकान दिया है, अब वो उसके अंदर अपनी इबादत करेगा जो उसकी इबादत का तरीकाकार है जो इस्लाम की नदी कुफरियात पर मुश्तमिल है, लेकिन मकान किराए पर देने वाले को ये नहीं कहा जाएगा कि इसने मतलब कुफर में मामलत की,
सही,
उसने दरअसल हकीकत एक सकूनत के लिए मकान दिया है, अब आगे के जो अफाल हैं वो उसका अपना ज़ाती फ़ैल है, तो इसी अतबार से जो बैंक को रेंट पर जगह दी जाएगी और वो उसमें बैंक कायम करेगा तो अब वो उसमें क्या करता है ये उसका अपना फ़ैल है, यहाँ बराह रास जो गुनाह में मामनत है वो शामिल नहीं है, बिलवास्ता कह सकते हैं लेकिन कसीर ऐसे मौके हैं जहाँ बिलवास्ता का एतबार नहीं किया गया, बराह रास जो मामनत है गुनाह में उसका एतबार किया जाता है।
जब आपने बैंक को रेंट पर देने या बैंक को प्रॉपर्टी सेल करने या खरीदने को जवाज करार दिया तो इसी तरह इसकी ब्रोकरी करना भी,
यहाँ यह है कि ये मायूब जरूर है,
ठीक है,
मायूब जरूर है और मुसलमानों को हत्तल इम्कान ये चाहिए कि सूदी इदारों का सोशल बायकॉट करें
सही।
और इस तरह के कामों से इज्तनाब करें, उन पैसों में बरकत हो बहुत मुश्किल है।
لیکن اس میں ایک اور سوال بھی تھا کہ جو نیلامی کے لیے بینک کے پاس پراپرٹی آتی ہے، بینک کسی کا ضبط کر لیتی ہے پراپرٹی، اب اس کو بیچتی ہے، تو بروکر کو اس کو بکوانا خریدوانا کیسا ہے؟
دیکھیں، یہ جو پرائیویٹ ادارے نیلامی ضبط کر کے اور نیلامی کرتے ہیں، شرن یہ درست نہیں ہے.
اچھا،
یہ غاصبانہ تصرف ہے. مالک کی جو ملکیت ہے وہ برقرار رہتی ہے، اس کی تو رضا مندی نہیں ہوتی. تو اس طرح کی نیلامی میں شامل ہونا، وہ چیزیں خریدنا تو جائز نہیں ہے.
جزاک اللہ.
اور اسی طرح سے حضرت، یہ ہے کہ بہت سے لوگوں کی پراپرٹی مورگیج ہوتی ہے اور وہ بیچنے کے لیے آتے ہیں، حالانکہ وہ بینک کے اندر مورگیج ہوتی ہے، تو اس کی بروکری کرنا کیسا؟
یعنی ایک پراپرٹی ہے جو کسی نے سودی قرضے پر
بینک سے مطلب لون لے کے
خریدی،
انہوں نے مورگیج کی ہوئی ہے،
اس کو مورگیج کہتے ہیں حضور. کسی پراپرٹی کو رکھوا کے اس سے قرض اٹھا لیا. تو اب بعض اوقات ہوتا یہ کہ بروکر کو کہا جاتا ہے میری یہ پراپرٹی ہے، مجھے 1 کروڑ میں بیچنی ہے، لیکن میری بینک کی مورگیج ہے. بھائی کا سوال یہ ہے کہ ایسی، کیونکہ بروکر تو انوالو ہو گیا اس کام میں، تو اس کی میں کچھ صورتیں مزید بھی ہوتی ہیں، وہ بیان کر دیتا ہوں. کہ ایک تو یہ صورت بن گئی کہ بیچنے والے کی پراپرٹی مورگیجڈ ہے اور وہ ہمیں کہتا ہے کہ آپ بیچ دیں. دوسری صورت یہ بنتی ہے، خریدنے والا جو ہے وہ کہتا ہے مجھے کوئی پراپرٹی دلا دیں، لیکن میں اس کو بینک مورگیج کرواؤں گا، بینک میں اس کو رہن پہ رکھواؤں گا. اس کی بروکری کرنا کیسا؟ تیسری صورت یہ بن جاتی ہے کہ ہمیں کوئی پارٹی یہ کہتی ہے کہ بھائی مجھے آپ پراپرٹی دلائیں اور آپ ہی میرے لیے بینک سے لون بھی پاس کروا کے، مورگیج کے سارے کام کروا کے مجھے دیں. اب بروکر باقاعدہ بینک میں بھی جاتا ہے، مورگیج لون پاس کرواتا ہے، پھر پارٹی کو کہتا ہے بھائی میں نے آپ کا لون پاس کروا لیا ہے، اب آپ خرید لیں. تو یہ تین الگ الگ صورتیں بن گئیں. اس میں وضاحت فرمائیں کہ بروکر کا اس میں کیا کردار ہے اور اس کی شرن کیا حیثیت ہے.
دیکھیے، جو پراپرٹی مورگیج ہے وہ در حقیقت بینک کی ملکیت نہیں ہوتی.
ٹھیک ہے،
بینک نے اسے ایک رہن کے طور پر کاغذات رکھے ہوتے ہیں اور پراپرٹی تو آزاد ہوتی ہے.
ٹھیک ہے،
یہ نہیں ہے کہ زیورات ہیں اور بینک نے اپنے لاکر میں رکھے ہوئے ہیں. تو وہ جو پراپرٹی ہے وہ آزاد ہوتی ہے اور اپنے مالک کی ملک پر برقرار ہوتی ہے. اب اگر اس کا مالک بیچنا چاہتا ہے تو اسے اس بات کی اجازت ہے کہ وہ اسے بیچ سکے.
ٹھیک ہے،
اور بروکر کو بھی اس بات کی اجازت ہے کہ وہ آگے اس کو بکوانے کے لیے کوشش کرے، اس میں کوئی حرج نہیں ہے. اب یہاں پر سوال ایک ہی کھڑا ہوتا ہے کہ اگلی جو پارٹی ہوگی اس کا اس سودی معاملے سے کیا تعلق ہوگا. اسی کو سامنے رکھتے ہوئے آپ نے دو صورتیں بنائی. اب جو پارٹی اس کو خریدے گی، اگر تو وہ کیش میں خرید رہی ہے اور سارا بینک سے چھڑوا لے گی، تو تب تو اس بروکر کی سودی معاملے کے اندر کوئی معاونت سامنے نہیں آتی.
ٹھیک ہے،
تو جب اس کے مکان بکوانے سے کسی قسم کے سودی معاملے میں معاونت نہیں ہو رہی، تو اس کا بروکری کرنا بھی جائز ہے.
ٹھیک
ہے، اور اگر یہ کسی اور پارٹی کو جا کر پھنساتا ہے کہ جی ایک مورگیج ہے اور آپ کو تو ایسی جگہ چاہیے، ایسی پراپرٹی چاہیے تھی جو سودی قرضے پر ہو اور آپ آرام سے قسطیں دیتے رہیں، آؤ میں آپ کو ملواتا ہوں، تو یہ ایک سودی جال کے اندر پھنسانے کی کوشش کی اس نے، جس پر یہ گناہگار ہوگا، اور ایسا کام کرنا اس کے لیے جائز نہیں ہوگا. تو جس صورت میں بروکر کا سودی معاونت کرنا پایا جائے، اس کی بروکری ناجائز، اور جہاں معاونت کرنا نہ پایا جائے تو اس کی بروکری کرنا جائز ہوگا.
آپ سمجھ گئے ہوں گے کہ بینک کے معاملات سے اپنے آپ کو دور رکھے اور کہے کہ بس جو نارمل ڈیل ہے وہ کروا دے تو الحمدللہ، اگر اس میں کہیں معاونت نہیں پائی جا رہی تو وہ جائے.
اچھا، یہاں میں ایک اور بات عرض کرتا چلوں کہ یہ جو سود کا معاملہ ہے، در حقیقت اس کی حرمت اس وقت ہے کہ جب مسلمان کے درمیان ہو یا مسلمان اور ذمی کے درمیان ہو. اگر اور
ذمی کس کو کہتے ہیں؟
ذمی اس کافر کو کہتے ہیں جو کہ مسلمان حکومت کی پناہ میں رہتا ہے. اس کے علاوہ جو حربی کافر ہیں جو اسلامی سلطنت کے پناہ میں نہیں رہتے، اپنے اپنی کنٹریز میں رہتے ہیں، مسلمان ان کے درمیان اگر سودی معاملہ کرے تو اس کی اجازت ہے، لیکن ایک شرط کے ساتھ کہ مسلمان کا اپنا نقصان نہ ہو. یعنی اگر مسلمان قرضہ دیتا ہے اور اس حربی کافر سے نفع لیتا ہے تو یہ نفع لینا جائز ہے، لیکن سود کی نیت نہ کرے، جائز نفع سمجھ کر لے، کیونکہ بسا اوقات برا نام رکھنے سے بھی ناجائز کا حکم آ جاتا ہے. مثال کے طور پر کوئی پانی کو شراب کہہ کر پیے تو اس کا یہ عمل بھی ناجائز، کوئی لکڑی کو لڑکی سمجھ کر دیکھے اس کا یہ عمل ناجائز، لہٰذا اس صورت میں بھی اگر سود سمجھ کر لے گا تو ناجائز ہوگا، جائز نفع سمجھ کر لے جائز ہے. لیکن یہ نہیں ہو سکتا کہ مسلمان کسی کافر سے قرضہ لے اور اسے نفع پہنچاتا رہے، اس کی اجازت نہیں ہے. اب اس پس منظر کے اندر بیرون ممالک کفار کے جو ملک ہیں، غیر مسلموں کے جو ملک ہیں، ان میں اپنی پراپرٹی بنانا، اپنی جائیداد بنانا، رہائش کی جگہ یا دکان بہت مشکل ہے، مورگیج کے سوا وہاں صورت ہی نہیں ہے. اور آپ سن چکے کہ مسلمان اور کافر کے درمیان کچھ رعایت کا پہلو موجود ہے، تو اگر تو وہ تو علماء اثر نے یہ فتویٰ دیا ہے کہ ان ممالک کے لوگ یا تو گورنمنٹ کے بینک ہوں یا ایسے بینک ہوں جن میں کسی مسلمان کا شیئر نہ ہو، ان سے وہ اپنی رہائش اور اپنی جو کاروبار کرتے ہیں دکان، اس کے لیے وہ مورگیج پر بیرون جو غیر مسلموں کے ممالک ہیں وہاں پر مورگیج پر پراپرٹی لے سکتے ہیں. ان کا جو یہ عمل ہوگا، ضرورت کی بنا پر اس کا فتویٰ دیا گیا ہے، اور معتمد فتاوی میں سے ایک کتاب ہے عصر حاضر کی، فتاوی بریلی، اس میں بھی یہی اجازت دی گئی ہے اور یہ مسئلہ بیان کیا گیا ہے.
اچھا حضور، ایک سوال یہ تھا کہ میں کچھ دنوں پہلے، یعنی پہلے امریکہ بھی جا چکا ہوں، مجھے اندازہ ہے وہاں پر جس طرح آپ کہہ رہے ہیں کہ وہاں پر مورگیج پہ پراپرٹی لے سکتے ہیں، تو ایسا وہاں پر تو عام یہ ہو جائے گا کہ جس طرح آپ مورگیج کی اجازت دے رہے ہیں تو وہاں تو ایک سے زائد بھی، وہ کچھ لوگ تو ایسا کرتے ہیں کہ ایک، یعنی آپ نے ایک ہی اجازت دی ہے تو چار پانچ فلیٹ لے لیے، ایک کی جگہ چار پانچ فلیٹ لے لیے، ایک کر کے مورگیج کرا اور رینٹ پہ دے دیا اس کو.
اصل میں میں نے بیان کرتے ہوئے یہی بیان کیا کہ ضرورت، رہائش اور اگر دکان ہے جس میں وہ کاروبار کرتا ہے، اس کو وہ لے سکتا ہے، کیونکہ مورگیج کروانے میں یہ ہوتا ہے کہ وہ زائد رقم دے گا. اگر مثال کے طور پر اس نے جو ہے وہ $5,000 کی کوئی جگہ لی ہے تو وہ $7,000 لوٹائے گا.
جی،
تو وہ ایک نفع جو ہے وہ غیر مسلم کو پہنچا رہا ہے بلا عقد شرعی، اس کی اجازت نہیں ہے. اجازت صرف ان صورتوں میں دی گئی ہے جہاں انسانی زندگی تنگی کا شکار ہے اور حاجت شدیدہ ہے، رہائش اور جو دکان ہے اس کے بغیر کام نہیں چلتا.
اور یہاں مسلمان کے فائدے کا ایک پہلو بھی بنتا ہے کہ اگر وہ کرایہ دیتا رہے گا تو 20 سال بعد بھی وہ کرایے پر ہی رہے گا، لیکن 15-20 سال میں اگر وہ قسطیں بھر دے گا مورگیج کی تو ایک وقت ایسا آئے گا کہ اس کی کوئی نہ کوئی پراپرٹی بن جائے گی.
اس سلسلے میں آپ کی وضاحت اچھی ہے، لیکن جو ہمارے ناظرین ہیں وہ اس سلسلے میں اپنے عقل کے گھوڑے نہ دوڑائیں.
صحیح،
اگر کوئی اشکال ہے، کوئی سوال ہے، کہاں فائدہ ہے، کہاں نقصان ہے، اس کا فیصلہ وہ خود نہ کریں.
واہ، سبحان اللہ،
علماء سے رہنمائی طلب کریں، یہ بہتر ہے. تو جو لوگ ایسا کر رہے ہیں، ایک سے زائد پراپرٹی لے کر اور اس طریقے کا استعمال کر رہے ہیں، اس کی تو اجازت نہیں ہے.
مدنی چل کے ناظرین بھی غور کریں، اور آپ اسلام بھائی بھی ماشاءاللہ آپ کے سوال کا جواب ملا کہ اس کو کاروبار نہ بنا لیں. شریعت نے ایک اجازت دی ہے ضرورت کے تحت، جس مکان میں آپ نے رہنا ہے، جو دکان آپ کے کاروبار کے لیے ہے، اس کو مورگیج کروانے کی ایک دکان اور ایک کاروبار کی جگہ کی اجازت ہے. اگر اس کو کاروبار کا حصہ بنا لیں گے تو پھر بندہ بار تلے آ جاتا ہے، برڈن بڑھتا چلا جاتا ہے اور پھر پریشانی کا شکار بھی ہوتا ہے، اور یہ شرن بھی جائز نہیں. اور ایک آخری بات جو اس پورے سلسلے کی بہت حسین بات ہے، بہت ساری باتیں سیکھی لیکن ایک بڑا پیارا ٹچ ملا، پورے سلسلے کے دوران کئی سارے سوالات کے درمیان آپ کے ذہن میں کوئی سوال پیدا ہو رہا ہوگا، آپ چاہتے ہوں گے کہ اس کی بھی مزید وضاحت ہو جائے، تو ظاہر ہے 40-50 منٹ کے سلسلے میں ہم ہر پہلو پر تفصیلی گفتگو نہیں کر پاتے. ہم آپ سے چاہتے ہیں کہ آپ ہم سے رابطے میں رہیں. الحمدللہ اس وقت اسکرین پر آپ کو ایک ٹیلی فون نمبر دیا جا رہا ہوگا جو کہ دارالفتا اہل سنت کا 24x7 کا نمبر ہے. دنیا میں جہاں کہیں ہیں آپ فون اٹھائیے. الحمدللہ ہمارے اسلام بھائی آپ کے لیے شرعی رہنمائی کے لیے موجود ہیں، اس فون پر رابطہ کیجئے. اور اگر آپ چاہتے ہیں کہ آپ اپنے کاروبار کو ایک شرعی سکیننگ سے گزار لیں، میرا مشورہ ہے، کسی بھی فیلڈ سے تعلق رکھتے ہیں، آج ہم نے ریئل اسٹیٹ پر گفتگو کی، ہو سکتا ہے آپ کا کوئی اور کاروبار ہو، احکام تجارت میں ابھی تک آپ کے سلسلے پر گفتگو نہ ہوئی ہو، کوئی بات نہیں، آپ اب ای میل ایڈریس نوٹ کیجئے، darulifta@dawatislami.net، اس پر ای میل کیجئے، اپنے کاروبار کی تفصیل لکھ کر بھیجئے، اور جو کوسچن آپ کے ذہن میں ہمیں میل کیجئے، ہمارے اسلام بھائی انشاءاللہ آپ کو اس کا جواب بذریعہ ای میل دیں گے اور آپ کی رہنمائی ہو جائے گی. شرعی رہنمائی کر کے کاروبار کریں گے تو اس کی برکتیں حاصل ہوں گی. پیارے اور محترم اسلامی بھائیوں، اس سلسلے کے دوران بھی بہت ساری باتیں کلیئر ہوئی ہوں گی، آپ سے یہی گزارش کروں گا، احکام تجارت کا سلسلہ دیکھتے رہیے اور مدنی چینل اپنے گھر میں دیکھیے، اپنے دوستوں کو اس کی دعوت دیجیے، انشاءاللہ یہ گھر بیٹھے ہماری شرعی رہنمائی کرے گا. اور اس کے علاوہ میرے پیارے اسلامی بھائیوں، دعوت اسلامی کے مدنی قافلوں میں سفر کیجیے. یہاں میں ریئل اسٹیٹ کے اسلامی بھائیوں سے گزارش کروں گا، میں جانتا ہوں کہ اس وقت دنیا بھر میں اس پراپرٹی کا بزنس کرنے والے کرائسس میں ہیں، کوئی بات نہیں، مشکلات، پریشانیاں، یہ آزمائش ہوتی ہیں، لیکن مدنی قافلوں میں ہم نے دیکھا ہے جا کر جو دعائیں کرتے ہیں ان کی دعائیں قبول ہوتی ہیں، مشکلات اور پریشانیاں دور ہو جاتی ہیں اللہ کی رضا کے لیے۔ مدنی قافلے میں دنیا بھر میں جہاں کہیں ہو آپ سفر کیجئے، وہاں جا کر دعائیں مانگیں، قرضوں کا بوجھ ہے، کسی پریشانی میں ہیں، کسی بیماری میں ہیں، اللہ کے کرم سے وہ پریشانی وہ بیماری دور ہوگی۔ مالک کریم سے دعا ہے دنیا میں جہاں جہاں مسلمان جو بھی کاروبار کر رہے ہیں اللہ تعالیٰ سب کے کاروبار میں برکتیں عطا فرمائے، ہم سب کے رزق حلال میں برکت عطا فرمائے اور رزق حرام کی نحوست سے ہم سب کو محفوظ فرمائے۔ اگلے سلسلے میں انشاءاللہ پھر حاضر ہوں گے اور اس سلسلے میں انشاءاللہ پھر احکام تجارت کا سلسلہ ہوگا، دارالافتاء کے اسلامی بھائی ہوں گے اور کسی مارکیٹ کے اسلامی بھائی ہوں گے، دیکھتے رہیے احکام تجارت۔ صلوا علی الحبیب صلی اللہ تعالی علی محمد صلی اللہ علیہ وسلم۔
رزق حلال دے مجھے اے میرے کبریا، دیتا ہوں تجھ کو آستا تیرے حبیب کا۔